الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. وعن أبي هريرة رضي الله تعالى عنه قال قال النبي صلى الله تعالى عليه وسلم إن الله تجاوز عن أمتي ما وسوست به صدورها ما لم تعمل به أو تتكلم. وعنه رضي الله تعالى عنه قال جاء ناس من أصحاب النبي صلى الله تعالى عليه وسلم فسألوه إنا نجد في أنفسنا ما يتعاظم أحدنا أن يتكلم به، قال أوقد وجدتموه؟ قالوا نعم. قال ذلك صريح الإيمان. وعن أنس رضي الله تعالى عنه قال قال النبي صلى الله تعالى عليه وسلم إن الشيطان يجري من الإنسان مجرى الدم. وعن ابن عباس رضي الله تعالى عنهما قال إن النبي صلى الله تعالى عليه وسلم جاءه رجل فقال إني أحدث نفسي بالشيء لأن أكون حمامة أحب إلي من أن أتكلم به. قال الحمد لله الذي رد أمره إلى الوسوسة أو كما قال عليه الصلاة والسلام. میں یہاں آیا. اس روز ہمارے ایک پرانے ملنے والے, نام نہیں لوں گا, انہوں نے آ کر مجھ سے کہا کہ میں وساوس میں مبتلا ہوں, مجھے اس سلسلے میں کچھ رہنمائی کیجیے. میں نے کہا ٹھیک ہے, میرے پاس وقت ہو میں آپ سے بات کروں گا. آج صبح فجر کی نماز ہونے سے پہلے سنت پڑھ کر ابھی جماعت میں دیر تھی, میں اپنی یاسین شریف پڑھ رہا تھا, ایک اور صاحب آئے مجھ سے کہنے لگے, وہ تو میں تو پڑھ ہی رہا تھا پھر بھی آ کے کہنے لگے کہ, میں نے کہا ٹھیک ہے میں آج انشاءاللہ اسی موضوع پر گفتگو کروں گا. یہ وسوسہ جو ہے کیا ہے؟ اللہ تبارک و تعالی نے حضرت آدم علی نبینا و علی الصلاۃ والسلام کو جب پیدا فرمایا اور آپ کے سامنے فرشتوں کو سجدہ کرنے کا حکم دیا, تو چونکہ ابلیس بھی, شیطان بھی فرشتوں ہی کے ساتھ تھا, اس نے حضرت آدم علی نبینا و علی الصلاۃ والسلام کو سجدہ کرنے سے انکار کیا. اللہ تبارک و تعالیٰ کا حکم اس نے رد کر دیا اور کہا میں کیوں سجدہ کروں, انا خیر منہ, خلقتنی من نار و خلقتہ من تین, میں تو ان سے بہتر ہوں, آپ نے مجھے آگ سے پیدا کیا اور ان کو مٹی سے پیدا کیا. دیکھو اس کی عقل ماری گئی تھی, اللہ کے حکم کے سامنے اپنی عقل چلا رہا. بہرحال اس کو مردود ہونا تھا, اللہ تبارک و تعالی نے اپنی بارگاہ سے اس کو مردود کیا. اس وقت تو اس نے اللہ تبارک و تعالی سے مہلت چاہی کہ مجھے مہلت دی جائے, الی یوم یبعثون, جب لوگ دوبارہ زندہ کیے جائیں. دیکھو اس نے بھی اس میں بڑی چالاکی کی, قیامت قائم ہو جانے کے بعد لوگ ختم ہو جائیں گے پھر دوبارہ پیدا کیے جائیں گے, اس وقت تک کی مہلت. تو گویا قیامت کے موقع پر جو سب ختم کر دیے جائیں گے وہ ختم نہ ہو. تو اللہ تبارک تعالیٰ نے مہلت تو دی لیکن قیامت تک کی دی, دوبارہ زندہ کیے جائیں وہ نہیں. اس کے بعد اس نے, دیکھیے یہ اللہ تبارک تعالیٰ کا بڑا عارف تھا, حضرت حکیم الامت نور اللہ مرقدہ فرماتے ہیں کہ شیطان بہت بڑا عالم تھا, بہت بڑا عابد تھا, علم بھی بہت تھا, عبادت بھی اللہ تعالیٰ کی بہت تھی. بعض روایتوں سے معلوم ہوتا ہے 7.5 لاکھ سال اس نے اللہ تعالیٰ کی عبادت کی. ہم تو ایک رات جاگ لیتے ہیں تو ہمارا دماغ ایسا آسمان پر پہنچ جاتا ہے کہ کسی کو خاطر میں لانے کا نام نہیں لیتے. عالم بھی بہت بڑا تھا, علم کا حال تو جانتے ہیں, اللہ تعالیٰ نے فرشتوں کے ساتھ اس کو رکھا, عابد بھی بہت بڑا تھا اور عارف بھی تھا, یعنی اللہ تعالیٰ کی صفات کو اور اللہ تعالیٰ کی ذات کو خوب جانتا تھا. اسی لیے عین اس وقت جبکہ اللہ تعالیٰ نے اس کو اپنی بارگاہ سے مردود کیا, اس نے اپنی ڈیمانڈ رکھی. حالانکہ دنیا کا دستور یہ ہے کہ کوئی آدمی اپنے چاہنے والے کے سامنے بھی اپنی کوئی ڈیمانڈ اور اپنا کوئی مطالبہ جب پیش کرتا ہے نا, تو اس کا موڈ پہلے دیکھ لیتا ہے کہ اچھے موڈ. بیوی بھی شوہر کے سامنے اپنا مطالبہ رکھے گی, بیٹا بھی اپنے मोहब्बत करने वाले बाप के सामने अपना मुतालबा पेश करेगा तो बाप गुस्से की हालत में उस वक्त तो नहीं करेगा, यार अभी नहीं, अभी मौका नहीं, लेकिन जरा बाप मूड में होंगे तब देखेंगे। तो लेकिन ऐन उस वक्त जबकि अल्लाह तबरक ताला ने उस शैतान को अपनी बारगाह से मर्दूद किया भाग्या, उस वक्त वो अपनी डिमांड रख रहा है। देखो क्यों, वो जानता था कि अल्लाह तबारक ताला हालात से मुतासिर होते नहीं। हम इंसानों का हाल तो यह है कि हम हालात से मुतासिर होते हैं, अल्लाह ताला की जात किसी तासुर को कबूल नहीं करती, इन्फियाली कैफियत जिसको कहते हैं, यह आदमी के कमजोर होने की अलामत है। वो जानता था कि अल्लाह ताला तो अपनी सिफात के साथ किसी चीज के असर को कबूल नहीं करते, वो जो भी फैसला करेंगे अपनी कुदरत और अपने इल्म के मुताबिक फैसला करेंगे। इसलिए ऐन उस वक्त जबकि अल्लाह तबारक ताला ने उसको अपनी बारगाह से मर्दूद किया, वो अपना मुतालबा पेश कर रहा है कि मुझे डील दी जाए, मोहलत दी जाए। चुनांचे अल्लाह ताला ने उसको मोहलत दी कयामत तक की। मैं जो बात कहना चाह रहा था वो तो ये है कि जब अल्लाह ताला ने उसको मोहलत दी तो उस वक्त उसने अल्लाह ताला के सामने एक बहुत बड़ा दावा किया, लातियन्नहुम मिन बैन अयदीहिम व मिन खल्फिहिम व अन अयमानिहिम व अन शमाइलिहिम फला तजिदु अक्सरहुम शाकिरीन। ए बारी ताला, मैं इन इंसानों को गुमराह करने के लिए उनके आगे से, उनके पीछे से, उनके दाएं से, उनकी बाएं तरफ से हमला करूंगा, और मेरे इस हमले और बहकाने का नतीजा यह होगा कि अल्लाह इन इंसानों की बड़ी तादाद वो होगी जिसको आप अपनी नेमतों का शुक्रगुजार नहीं पाएंगे। गोया चौमुखी हमला करूंगा। उसने वहीं से उसी वक्त से अपनी दुश्मनावट का ऐलान अल्लाह के सामने कर दिया। उसी दिन से वो दुश्मन है। और अल्लाह तबारक ताला ने कुरान पाक में जगह जगह हमें बतलाया, ला तत्तबिउ खुतुवाति शैतान इन्नहु लकुम अदुवुम मुबीन, शैतान के नक्शे कदम की पैरवी मत करो, वो तुम्हारा खुला हुआ दुश्मन है। इन शैतान लकुम अदुवु मुबीन, इन शैतान लकुम अदुवुन फत्तखिज़ूहु अदुवा, शैतान तुम्हारा दुश्मन है, तुम भी उसको अपना दुश्मन बनाओ, यानी दुश्मन जैसा मामला उसके साथ करो। और ये तो एक दो आयतों का हवाला दिया, बहुत सारी आयतें कुरान पाक में हैं जिनमें अल्लाह तबारक व तआला ने हमें खुले अल्फाज में साफ साफ बतला दिया कि देखो ये तुम्हारा दुश्मन है और तुमको उसके साथ दुश्मन जैसा मामला करते हुए अपने आप को उससे बचाना, ये अल्लाह ताला ने हमको बतला दिया। लेकिन हमारा मामला क्या है? देखो दुनिया की कोई हुकूमत, बड़ी हुकूमत, अमेरिका जैसी हुकूमत अगर अपने शहरियों को, अपने नेशनलिटी रखने वालों को यूं कहे फलाना तुम्हारा दुश्मन है, जरा बच के रहियो, इतनी बड़ी हुकूमत अपने मुल्क के बसने वालों को किसी के मुतालिक आगाह करे और उनको गोया बतला दे कि फलाना तुम्हारा दुश्मन है, तुम जरा संभल करके रहिए, उससे अंदाजा लगाया जा सकता है कि वो कैसा खतरनाक दुश्मन होगा। तो अल्लाह तबारक व ताला ने हमें आगाह कर दिया कि शैतान तुम्हारा दुश्मन है, तुम भी उसके साथ दुश्मन जैसा मामला करो और उससे संभल करके रहो। इससे आप अंदाजा लगा सकते हैं कि कितना बड़ा दुश्मन है शैतान। लेकिन हमारा मामला क्या है? हमें भूले से भी ख्याल नहीं आता कि शैतान नाम का भी कोई हमारा दुश्मन है इस दुनिया के अंदर, इस कायनात के अंदर। हम सब चीजों से बचने के तदबीरें करते हैं, जरा जरा जहां कहीं से कोई नुकसान पहुंच सकता है तो उस नुकसान से अपने आप को बचाने के लिए सब एहतियाती तदबीरें करेंगे, लेकिन शैतान के हमले से बचाने के लिए कोई तदबीर करते नहीं। गोया हमें इत्मीनान है कि शैतान दूसरों को नुकसान पहुंचाता होगा तो पहुंचाता, मेरा तो कुछ बिगाड़ सकता नहीं है। हम गोया अपने जहन से अपने मुतालिक ये समझे हुए, तभी तो कोई तदबीर नहीं करते। जबकि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने हमें बतलाया, आप अगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम के इरशादात का मुताला करें, ज़खीरे अहादीस का मुताला करें, तो हुजूर ने बतलाया कि शैतान इंसान की हर चीज में अपना हिस्सा लगाता। जब शौहर अपनी बीवी के साथ सोहबत करने के लिए जाए तो उस वक्त भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमें दुआ सिखलाई, भाई दुआ पढ़ियो। हमारे नौजवान तो जब शादी होती है तब बोल के कहा क्या दुआ पढ़ने की, वो यूं नहीं समझते कि ये दुआ रोजाना पढ़ने की है। जब भी बीवी के साथ सोहबत की जाए तब ये दुआ है, वो यूं समझते हैं बस पहले दिन पढ़ ली तो अब जिंदगी भर चलेगी, ऐसा नहीं। तो बहरहाल कहने का हासिल ये है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम हमको बतलाते हैं कि जब शौहर अपनी बीवी के साथ सोहबत के लिए जावे तो दोनों को, खाली शौहर को नहीं, दोनों को, मियां और बीवी दोनों को चाहिए कि ये दुआ पढ़ लें, बिस्मिल्लाह अल्लाहुम्म जन्निबना मिन शैतान व जन्निबी शैतान मिम्मा रज़क़तना। ए अल्लाह, पहले तो अल्लाह के नाम से हम बिस्मिल्लाह, एक ऐसा अजीब व गरीब लफ्ज है। देखो इन्नहु यराकुम हुवा व क़बीलहु मिन हैसु ला तरौनहु, कुरान के अंदर बारी ताला ने फरमाया कि शैतान और उसका खानदान, उसकी फैमिली, यानी वो जिस गिरोह से था, वो तुमको देखते हैं लेकिन तुम उनको देख सकते। अलबत्ता इंसान जब लफ्ज बिस्मिल्लाह पढ़ेगा तो शैतान और इंसान के दरमियान क्या बन जाती है, आप पर्दा आ जाता है, वो नहीं देख सकता। इसीलिए हर ऐसे मौके पर जहां सतर खोला जा सकता है या शैतान की तरफ से नुकसान पहुंचता है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमें दुआएं सिखलाई, और उन दुआओं में पहली उसकी इब्तिदा बिस्मिल्लाह। बाकी दुआ भी अंदर साथ में है, जैसा जैसा मौका उसके मुताबिक दूसरी दुआएं भी है, लेकिन बिस्मिल्लाह जरूर होगी साथ में। तो ये सोहबत के वक्त जब मियां बीवी आपस में सोहबत करेंगे, हुजूर फरमाते हैं ये दुआ पढ़ो बिस्मिल्लाह है, वह हम अपना यह अमल अल्लाह के नाम से शुरू कर रहे हैं। और आगे اللهم جنبنا من الشیطان وجنب الشیطان مما رزقتنا, اے اللہ تو ہم کو شیطان سے بچائی ہو, اور اس صحبت کے نتیجے میں جو اولاد تو ہمیں عطا فرمائے گا اس اولاد کو بھی تو شیطان سے بچائی ہو۔ دیکھو اس وقت لو, اور کمال کی بات تو یہ ہے کہ اس صحبت کے, یہ تو صحبت کرنے سے پہلے, سطر کھولنے سے پہلے زبان سے پڑھنا ہے, और उलमा ने लिखा है अगर आप सतर खोल चुके और अभी जबान से ये पढ़ पाए नहीं और ख्याल आया कि ये दुआ तो रहेगी, तो फिर जबान से ना पढ़ें, दिल ही दिल में पढ़ लें। लेकिन सतर खुलने की वजह से अब दुआ के अल्फाज की अजमत, हुरमत और अदब का भी हमें लिहाज करना है, दूसरी तरफ अपने आप को शैतान के नुकसान से भी बचाना है, दोनों को जमा करने की शक्ल अल्लाह के इन बंदों ने, उलमाए किराम ने ये बतलाई, फुकहाए किराम। खैर, मैं तो जो बतलाना चाहता हूं यह है कि सोहबत तो शुरू हो गई, अब सोहबत के दौरान इंजाल होगा, यानी मर्द के जिस्म में से मादे मनविया निकलकर औरत के जिस्म में जाएगा, उस वक्त भी दुआ पढ़ने की एक हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बतलाई, उस वक्त भी एक दुआ है, अल्लाहुम्म ला तजअल लिश्शैतान फीमा रज़क़तना नसीबा, ए अल्लाह اس صحبت کے نتیجے میں جو اولاد تو ہم کو دے گا اس میں شیطان کا حصہ مت لگائی ہو. اور علماء نے لکھا ہے کتابوں میں کہ یہ دعا جو ہے زبان سے نہیں پڑھنے کی ہے, چونکہ اس وقت وہ کام بھی ہو رہا ہے, ادب کی وجہ سے یہ دعا خالی دل میں اس کا تصور. ایک مومن عین اس وقت جبکہ اپنی بیوی سے وہ لذت حاصل کر رہا ہے تو بھی نبی کریم صلی اللہ علیہ وسلم اس کا کانٹیکٹ جوڑ رہے ہیں. کس کے ساتھ؟ اللہ کے ساتھ. کیا تعلیمات ہیں نبی کریم صلی اللہ علیہ وسلم کی؟ قربان جائے ہم کو حضور اکرم صلی اللہ علیہ وسلم کسی حال میں غفلت میں نہیں رہنے دیتے. خیر میں یہ بتلانا چاہتا ہوں, علماء نے لکھا ہے اور بعض روایتوں سے بھی معلوم ہوتا ہے کہ اگر صحبت سے پہلے یہ دعا جو بتلائی نہ پڑے تو شیطان آدمی کی شرم کے ساتھ لپٹ جاتا ہے, اور جب وہ اپنی بیوی کے ساتھ صحبت کرتا ہے تو صحبت کرنے میں وہ بھی کیا ہو جاتا ہے؟ شریک ہو جاتا ہے. وہ یہ دشمن, وہ ہی شریک ہو جاتا ہے. اس کے اس شرکت سے بچانے کے لیے نبی اینٹی وائرس پروگرام, آپ اینٹی وائرس پروگرام سنو تو سب کی سمجھ میں آ گیا. نبی کریم صلی اللہ علیہ وسلم نے شیطان کے حملوں سے بچنے کے لیے جگہ جگہ, بیت الخلاء جب آدمی جا رہا ہے آپ بیت الخلاء میں جانے سے پہلے پڑھ لیجئے دعا, بسم اللہ اللہم انی اعوذ بک من الخبث والخبائث, بسم اللہ یہاں بھی آئی کیونکہ آئندہ سطر کھولنا جائے, اور ساتھ ہی ساتھ یہ کہ اللہ مذکر نر شیطان اور مادہ شیطانوں کے شر سے میں تیری پناہ چاہتا ہوں. اس کے بعد آپ الٹا پاؤں اندر جا کر, اب اگر جا کے سطر بھی کھولیں گے تو شیطان انسان کے سطر کو دیکھ سکتا نہیں, اور اگر دعا نہیں پڑی ہے تو وہ سطر دیکھے گا ہی نہیں بلکہ کھیلے گا. یہ بہت سے لوگ اندر جا کر جو دبرائیوں میں مبتلا ہوتے ہیں, آج کل کے نوجوان کیا کرتے ہیں, اندر جا کر ہاتھ سے منی نکالتے ہیں اور دوسری بہت ساری حرکتیں کرتے ہیں, وہ سب اسی کا نتیجہ یہ دعا نہیں پڑی. تو کہنے کا مطلب یہ کہ دیکھو یہاں بھی حضور صلی اللہ علیہ وسلم دعا, گھر میں داخل ہو رہا ہے تو دعا, بسم اللہ ولشت وعلى الله ربی توکلت اللہم انی اسألک خیر المولد وخیر المخرج, اللہ ہی کا نام لے کر میں گھر میں داخل ہوا اور اللہ کے اوپر میں نے بھروسہ کیا, اور جو ہے اللہ ہی سے میں سوال کرتا ہوں گھر میں اچھی طرح داخل ہونے کا اور اچھی طرح نکلنے. جب اس طرح داخل ہوتا ہے تو شیطان کہتا ہے بھائی اب اس گھر میں ہمارے لیے جو ہے رات گزارنے کی گنجائش نہیں, اور اگر یہ پڑھے بغیر آدمی داخل ہو شیطان خوش کہ آج تو اپنے کوئی سیٹ مل گئی, کہاں؟ اس گھر کے اندر. نکلے گا تو بسم اللہ توکل تو اللہ پڑھ کے نکلو. جب انسان بسم اللہ توکل تو اللہ پڑھ کے گھر سے باہر قدم رکھتا ہے تو دوسرا شیطان انسان کے پیچھے لگے ہوئے شیطان کو کہتا ہے اب تیرا اس کے اوپر بس چلنے والا نہیں, یہ تو بسم اللہ اللہ کو اللہ کی پناہ سیکیورٹی حاصل کر لی اس نے, اللہ کے سیکیورٹی حاصل کر لی. تو ہر چیز میں نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ یہ شیطان ہر چیز میں انسان کی ہر چیز میں اپنا حصہ لگاتا ہے. کھانا جب شروع کرتا ہے اگر آپ نے بسم اللہ نہیں پڑھی تو کھانے میں وہ کیا ہو جاتا ہے؟ شیطان, اور اسی لیے کھانے کی برکت ختم ہو جاتی, اور اگر بسم اللہ پڑھ لی تو نہیں ہوگا بلکہ اب درمیان میں پڑھو گے, شروع میں بھول گئے درمیان میں یاد آیا تو حضور نے یہ بھی بتلا ہے درمیان میں یاد آیا تو پڑھو بسم اللہ اولہ واخرہ, درمیان میں پڑھا تو وہ شروع سے آپ کے ساتھ جو شریک ہو کے کھانا کھا رہا تھا مجبوراً اس کو قے کر دینا پڑتا ہے, اس کے پیٹ میں رہ نہیں سکتا وہ, تو ہر چیز میں وہ اپنا حصہ. تو یہ شیطان جو ہے ہمارا ازلی دشمن ہے. یہ تو بات اس کی چل رہی تھی دشمناوٹ کی کہ وہ ہر چیز میں حصہ لگاتا ہے, لیکن اصل جو اس کا مشن ہے نا وہ یہ ہے کہ وہ انسان کو اللہ کی اطاعت اور فرما برداری سے روکتا ہے اور راہ راستہ پر صراط مستقیم پر چلنے دیتا نہیں. और उसके लिए वो क्या करता है, इंसान को गुनाह के कामों में और नाफरमानी के कामों में लगाने के लिए शैतान वसवसा, उसके पास हथियार क्या है, एक हथियार। अल्लाह ताला ने उसको एक ताकत दी है और वो ताकत क्या दी है, वसवसा, वसवसे। उसको कोई हथियार नहीं दिया, उसके हाथ में कोई रिवॉल्वर नहीं है, उसके हाथ में कोई खंजर नहीं है। आज तक किसी शराब पीने वाले दुनिया के तमाम शराबियों से मिल के उनका इंटरव्यू ले लो, कोई शैतान नजर आया खंजर लेकर रिवॉल्वर लेकर जो यूं कह के कहता हो शराब पी ले वरना अभी गोली से उड़ा दूंगा। एक इंसान तो दूसरे इंसान को हथियार की धमकी दे के कोई काम करवा सकता है, लेकिन शैतान कभी भी कोई ऐसी धमकी दे के काम करवा सकता, उसकी उसको अल्लाह ने ऐसी ताकत नहीं दी। एक ताकत दी है, एक, वो क्या है, वसवसा। वसवसा क्या है, वसवसा यह है कि वो, वसवसा अरबी जबान का लफ्ज है, वसवसा कहते हैं कानाफूसी करने को, सरगोशी, चुपके से किसी के साथ कोई बात करना। शैतान इंसान के दिल के साथ बातें करता है, हम सब अंदर जैसे कोई कह रहा हो चलो चलो वहां बाहर जा, आज फिल्म देखने के लिए जा रहे, आज फला काम करने के लिए, कोई जैसे आके कह रहा है। ये दरअसल शैतान होता है जो आदमी के दिल से बातें करता है। ये जो दिल से बातें करता है चुपके चुपके, यही है वसवसा, और वो मुसलसल करता है लगातार, एक मरतबा नहीं, दूसरी मरतबा, तीसरी मरतबा, ऐसा बार बार करेगा कि बार बार करते 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 फिर इंसान को उस काम के लिए क्या कर देगा, आमादा कर देगा। एक जैसे एक नौजवान लड़का है, माँ बाप ने उसकी बड़ी अच्छी तरबियत की, बुरे माहौल में कभी गया नहीं, गुनाह क्या है वो नहीं जानता, गुनाह आज तक किया नहीं, लेकिन अब वही नौजवान जो है बुरी सोहबत में पड़ गया, गलत दोस्तों की टोली के हाथ चढ़ गया। तो जब उनके हाथ चढ़ेगा ना तो पहले ही दिन वो सारे काम नहीं कर लेगा, वो दोस्त उसको पहले ही दिन सब बुराइयों में नहीं डालेंगे, और न वो उबतला होगा, वो कहेंगे चल ना मैं नहीं आऊंगा, वो तो सुनते उसकी तबीयत इसको बर्दाश्त नहीं करेगी। लेकिन वो सोहबत जब नहीं छोड़ता है, चलने मजा आएगा, अरे ये भी कह रहा है, दूसरे ने भी कहा, तीसरे ने भी कहा, सब बार बार कहते हैं, तो फिर वो जो उसके डिफेंस की ताकत है ना रोकने की, वो धीरे धीरे क्या होती है कम। आपने सुना होगा भाई वो गोबेल्स का नाम, कि वो ये जो था कौन, हिटलर, हिटलर का जो ये था, ये वजीर इत्तेलाहात गोबेल्स, कि एक झूठ को अगर 100 मरतबा बोले तो दुनिया उसको सच समझेगी। हकीकत तो ये है, तो आप कोई बार बार कोई गलत चीज किसी को कहेंगे तो उसका नतीजा ये होगा कि उसका दिल उसका असर कबूल करता है। पहली मरतबा में उसने जो आपके बात को कैश नहीं किया था, धीरे 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 वो फिर उसके बाद फिर उनके साथ जाएगा, धीरे धीरे वो काम, पहले ही दिन में वो सब हरकतें नहीं कर डालता, लेकिन कुछ दिनों के बाद, महीने दो महीने के बाद आप देखेंगे कि उस पर भी वो रंग चढ़ गया। तो ये शैतान जो है, ये वसवसा जो डालता है इंसान के दिल से बातें करता है, यही उसका क्या है, हथियार है, और इसी के जरिए से वो आदमी को गुनाह में, कोई भी गुनाह का काम, शराबी के पास शराब पिलवाना, या चोर के पास चोरी करवाना, कातिल के पास कत्ल करवाना, और गुनाह के काम सारे, शैतान इसी तरह उसके दिल में बार बार ये ख्याल डाले, और ख्याल डाल कर उसको आमादा करके उससे करवाए। ये है वसवसा। ये वसवसा जो है गोया ये शैतान का एक हथियार है, और उसी से वो अपना कारोबार चलाता है। एक अल्लाह का बंदा जब अल्लाह की इताअत और फरमाबरदारी इख्तियार करते हुए नेकी के रास्ते पर जब आता है ना, एक नौजवान है, नमाज नहीं पढ़ता था, दावत तबलीग के साथियों के हाथ آیا انہوں نے سمجھایا, ماشاءاللہ مسجد میں لے آئے, نماز پڑھنا شروع کیا. تو جب وہ برائی کے راستے سے نیکی کے راستے پر آتا ہے نا تو شیطان کے لشکر میں کھلبلی مچ جاتی. اپنا ایک آدمی گیا, اپنی پارٹی کا ایک آدمی دوسری پارٹی میں چلا گیا, ان کو چین نہیں ہوا. وہ ان کی پوری کوشش ہوتی ہے کہ اس کو کھینچ کے لاؤ دوبارہ, اس کو دوبارہ کھینچ کے لاؤ. تو اب یہ جو آیا تھا نا اس کے دل میں اب وسوسے ڈالنے چالو کرتے ہیں. یہ تو اچھی صحبت کی وجہ سے نیکی کے راستے پر تو آیا ہے اور نیکی کے کام کر رہا ہے, لیکن اس کے دل میں خیالات وہ ڈالتا ہے. یہ جو خیالات آتے ہیں نا برائی کے, گناہوں کے, وہ جو نیکی کے کام میں لگے ہوئے ان کو آتے ہیں. جو گناہ کا کام کرتے ہیں, ایک کافر ہے تو کافر کو گناہ کے کام کا خیال اور یا اس کو برا, اس کا سوال ہی ہو تو اس میں لگا ہوا ہی ہے. تو یہ جو نیکی کے راہ پر چلتا ہے اسی کو شیطان دل میں یہ باتیں ڈال ڈال کر, کیونکہ یہی ایک طریقہ ہے جس سے اس کو وہاں سے ہٹا سکتا ہے. تو یہ عام طور پر دین کی راہ پر چلنے والے جو احباب ہیں وہ ان وساوس کا, خیالات کا شکار ہوتے ہیں, اور ان وساوس کی وجہ سے وہ اپنے طبیعت کے اوپر ایک تنگی محسوس کرتے ہیں, پریشانی کا شکار ہوتے ہیں. بعض نوجوان ہمارے آتے ہیں, مفتی صاحب ایسے برے برے خیالات. بھائی کیا خیال آتا ہے بول تو. نہیں 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 بول سکتا. ارے بتا تو سر. نہیں, وہ یوں سمجھتا ہے کہ اگر میں یہ خیال اپنے جو میرے دل میں خیال آ رہا ہے وسوسہ, میں اگر بولوں گا تو میں ایمان سے نکل جاؤں, اس لیے وہ بولتا ہے. اس کو کتنا ہی سمجھاؤ بھائی کیا ہے دادا بتا تو سر. نہیں نہیں میں نہیں بول سکتا, مر جاؤں گا لیکن یہ بول نہیں سکتا, میری زبان پر یہ چیز آ نہیں سکتی. گویا وہ یوں سمجھ رہا ہے کہ آنے والے اس خیال کا اظہار زبان سے کرنا یہ میرے ایمان کو ختم کرتا ہے, وہ یوں سمجھتا ہے. تو میں کہنا یہ چاہتا ہوں یہ سارے خیالات کون لا رہا ہے؟ شیطان. قربان جائیے حضرات صحابہ رضوان اللہ تعالیٰ نے, حضرات صحابہ نے ہمارے یہ سارے مسائل حل کر دیے, یہ سارے اشکالات جو پیش آتے ہیں انہوں نے پوچھ لیا بخاری مسلم میں, حدیث کی کتابوں میں, نبی کریم صلی اللہ علیہ وسلم سے ان چیزوں سے متعلق تفسیرات موجود ہیں, مختصر روایتیں ہیں لیکن سب کا خلاصہ ہے. تو اب میں آج بتلاؤں گا کہ یہ خیالات, یہ وساوس جو آتے ہیں, ایک تو اس کی برے خیالات جو ہیں نا ان کی دو قسمیں. ایک تو ایمانیات سے متعلق, ہمیں اللہ نے شریعت نے حکم دیا ہے کہ ہم ایمان لائیں اللہ پر, رسولوں پر, اللہ کی کتابوں پر, فرشتوں پر, قیامت کے دن پر, اور دوسرے جو غیب مغیبات ہیں, غیب کی چیزیں ان پر. اب یہ جن چیزوں پر ایمان لانا ضروری ہے ان کے متعلق دلوں میں خیال ڈالتا ہے. اللہ کی ذات اور اللہ کی صفات, اس پر ایمان لانا ضروری ہے. تو بہت سی مرتبہ شیطان یہ وسوسہ ڈالتا ہے کسی کے دل میں, اللہ میاں, نعوذ باللہ, اللہ میاں ہیں بھی کہ نہیں ہیں. اب وہ اس کے دل میں خیال آیا, وسوسہ آیا, وسوسہ آیا. وہ تو ایمان رکھتا ہے اللہ کے وجود پر, لیکن دل میں شیطان یہ خیال ڈالتا ہے کہ اللہ میاں موجود بھی ہیں یا نہیں, یا نبی کریم صلی اللہ علیہ وسلم پر ایمان. تو اب وہ دل میں خیال, یہ لوگ کہتے ہیں کہ حضور صلی اللہ علیہ وسلم آئے تھے, آئے بھی تھے, قرآن آپ پر نازل بھی ہوا, یا ایسے ہی یہ سب باتیں کرتے ہیں لوگ. یہ سارے خیالات, یہ وسوسے شیطان دل میں ڈالتا ہے. تو اب حالانکہ اس نوجوان کا ایمان ہے اس پر, لیکن اس طرح کے خیالات جب آتے ہیں نا تو ان خیالات کی وجہ سے وہ پریشان ہو جاتا ہے اور وہ بے چین ہو کر کے یوں سمجھتا ہے, نعوذ باللہ, ایسے خیالات اور وساوس کی وجہ سے میں ایمان سے نکل گیا. پریشان ہوتا ہے, روتا ہے. اب اس کی تسلی کی ضرورت ہے. حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین بھی اس کیفیت سے گزرے اور حضور صلی اللہ علیہ وسلم کے سامنے انہوں نے اس کا اظہار کیا, اور نبی کریم صلی اللہ علیہ وسلم نے ان کے ان اشکالات کا جواب دیا, تسلی بخش جواب. چنانچہ मैंने आपके सामने रिवायतें भी पढ़ी है, अहले इल्म जानते हैं इन रिवायतों को, सुनाता हूं। एक मौके पर कुछ सहाबा ने आकर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से पूछा कि अल्लाह के रसूल इन्ना नजदु फी अनफुसिना मा यताअज़मु अहदुना यतकल्लम बी, हम अपने दिलों में ऐसे ख्यालात महसूस करते हैं कि हम में से कोई भी आदमी उन बातों को जबान पर लाना बहुत बुरा, बड़ा खतरनाक समझता है। ये पूछा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने, अवकद वजद तुम वाकया था ऐसी बात है, यानी ऐसे ख्यालात आते हैं और उन आने वाले ख्यालात के मुतालिक तुम यूं समझते हो कि उनको हम जबान पर नहीं ला सकते। आलू नाम का जी काल दाले का सरी होली ईमान, यही तो खुल्लम खुल्ला ईमान है। क्या मतलब, मैं जरा वजाहत करता हूं। दो मतलब उसके हो सकते, एक मतलब तो यह है कि गोया शैतान का तुम्हारे दिलों में ये ईमानियात से मुतालिक, अल्लाह ताला की जात सिफात नबियों के मुतालिक कुरान के मुतालिक इस तरह वसवसे डालना, ये खुद दलील है इस बात की कि तुम्हारे दिल में ईमान मौजूद है। हजरत हमारे सिलसिले के जो सबसे बड़े सईद ताइफा हजरत हाजी इमदादुल्लाह साहब महाजिर मक्की रहमतुल्लाह किसी ने आकर के ये फरियाद की, तो आपने जवाब में फरमाया देखो भाई, चोर उसी घर में जाता है जहां माल होता है, जहां माल नहीं वहां चोर जाएगा नहीं। शैतान का तुम्हारे दिल में ये वसवसे डालना ये दलील इस बात की कि तुम्हारे दिल में ईमान मौजूद है। कभी तो वसवसे डाल, ईमान नहीं होता ऐसे किसी भी काफिर को पूछ लो, उसके दिल में कोई ऐसा वसवसा आता नहीं। अरे वसवसा क्या, वो तो इन चीजों को अपनी जबान से बोलता है करता है और उसको कभी उसकी वजह से नागवारी भी नहीं होती। तो तुम्हारे शैतान का तुम्हारे दिल में आकर ये वसवसे डालना ये दलील है इस बात की कि तुम्हारे दिल में क्या है, ईमान मौजूद। इन वसवसों की वजह से ईमान के ऊपर कोई जद नहीं पड़ी, परेशान होने की जरूरत नहीं। एक तो मतलब उसका ये, दूसरा मतलब ये भी है कि इन ख्यालात के आने की वजह से, इन ख्यालात के आने को आप क्या समझ रहे हो, बुरा समझ रहे हो, आपको दिक्कत हो रही है, आप गमगीन हो रहे हैं कि ये मेरे दिल में ऐसा ख्याल आया कि, तो इन ख्यालात के आने को बुरा समझना ये खुद दलील है इस बात की कि आपके दिल में ईमान मौजूद है। अगर ईमान ना होता तो आप इसको बुरा काहे को समझते, ये जिनको आप जिन ख्यालात की वजह से आप बेचैन हो रहे हैं, रो रहे हैं, परेशान हो रहे हैं, ये ख्याल इससे बढ़कर चीजें इन काफिरों को, वो तो करते हैं तो भी उनको कोई नागवारी नहीं होती, कोई दुख नहीं होता, कोई तकलीफ नहीं होती, बल्कि खुश होते हैं। तो तुम्हारा इन ख्यालात के आने पर गमगीन होना ये खुद दलील है इस बात की कि तुम्हारे दिल में क्या है, मौजूद है। दाले का सरी होली ईमान, इसलिए भाई ईमानियात से मुतालिक ऐसे ख्यालात आने की वजह से परेशान होने की जरूरत नहीं है, आप अपना काम इत्मीनान से करो, इनकी तरफ ध्यान न दो। ये तो ईमानियात से मुतालिक जो ख्यालात हैं उनके मुतालिक उसका हल। अलबत्ता बाज़ मर्तबा ऐसे ख्यालात की कुछ वजूहात होती हैं, ख्यालात का आना तो गैर इख्तियारी है, यानी इसमें इंसान के इख्तियार को दखल नहीं, लेकिन उन गैर इख्तियारी ख्यालात के कुछ जाहिरी असबाब होते हैं, उन असबाब से अपने आप को बचाने की जरूरत है। वो क्या असबाब है, आजकल दुनिया के अंदर ये मीडिया जो है, चाहे वो इलेक्ट्रॉनिक मीडिया हो या प्रिंट मीडिया हो या अखबार, ये टीवी रेडियो ये सारी चीजें, उनमें क्या है, ये शैतान के इन चेलों की वह पूरी कोशिश ये होती है कि अहले ईमान के ईमान के ऊपर डाका डाले। वो ऐसी बातें करते हैं, ऐसे मजामीन लिखते हैं, तो अब देखिए, एक वो आदमी जो शरीयत के ईमानियात से मुतालिक सारी तफसीलात को अच्छी तरह जानता, ईमान तो लाया है लेकिन पूरा इल्म हासिल किया, बड़ी तादाद तो वही है, तो उसको चाहिए कि वो मजामीन जो ईमान के अंदर शक पैदा करने वाले हैं उनके सुनने से, उनके पढ़ने से अपने आप को क्या करे, बचा ले। आप तो समंदर के किनारे पर रहते हैं, आप जानते हैं कि कोई नौजवान अगर तैरना न जानता हो और वो अंदर गिरेगा तो लोग उसको क्या कहेंगे, मत जा भाई, मत जाइए, क्यों भाई, तुमको तैरना आता नहीं, जाओगे तो डूब जाओगे, तैरना आवे तो ठीक, पढ़े लिखे आप अगर इन सारी हदीस कुरान की सारी बातों में इतना इल्म हासिल किया है कि ये लोग ये शक पैदा करने वाली बातें करते हैं उनका जवाब आपके पास मौजूद है तो ठीक, लेकिन ये जो आप कुछ जाने बगैर इन चीजों को सुनते हैं, इन चीजों का मुताला, आज क्या मिजाज बन गया, हर चीज देखेंगे, अखबार आताएंगे सब देखेंगे, ये सब सुनेंगे, और ईमानियत से मुतालिक कोई बात होगी तो उसको सुनने के लिए तैयार है ना। ये तो ठीक है, आप आजाद कुछ आप मेहरबानी है कि यहाँ आ गए मेरी बात सुनने के लिए, वरना बड़ी तादाद तो वो है कि कहने वाले कहते हैं सुनने वाले सुनने के लिए तैयार नहीं। हमारे यहाँ बहुत सी किताबें हैं, पंपलेट, छोटे छोटे किताबचे, बुकलेट सब छपता है मदरसों से, इदारों से, कहीं और लोगों में तकसीम किया जाता है, बल्कि जलसों के मौके पर दरवाजे पर बांटने वाला खड़ा रहेगा, नहीं लेना चाहते तो भी हाथ में जबरदस्ती थमा देता है, और ये भी मारे शर्म के इनकार कर सकता, ले लेता है, जेब में रख लेता है, लेकिन क्या है उसका सरे वरत वो भी देखने की जहमत गवारा, घर जाके बेड़िए पे डाल दे, घर जाकर के अलमारी में डाल देगा, बस खलास। बेचारे छपवाने वाले तो इतना नहीं कि छपवाया, बांट बंटवाया, आपके हाथ तक पहुंचाया, लेकिन आपको फुर्सत नहीं, और ये सारे अखबार जो हमारे ईमान पर डाका डालने वाले हैं, जो हमारे दुश्मन, इस्लाम के दुश्मन, अल्लाह के दुश्मन, रसूलुल्लाह के दुश्मन, कुरान के दुश्मन, उनके बातों को बाकायदा पैसे दे के खरीद, ये अखबार रोजाना के डेली पेपर, बात तो वो है कि आपके इस पनामा में चार डेली पेपर निकलते हैं तो चारों को खरीदेंगे, एक एक डॉलर का, चार डॉलर रोजाना, पढ़ेंगे नहीं थोड़े लेकिन खरीदेंगे, उनको उनको आप सपोर्ट कर रहे हैं, ताकत पहुंचा रहे हैं, इस्लाम के खिलाफ एक मूवमेंट चल रही है, उस मूवमेंट को हम अपना पैसा दे करके ताकत पहुंचा रहे हैं, और बहुत से हैं वो बाकायदा पढ़ते हैं, टीवी में इन चीजों को देखते हैं, इस्लाम के खिलाफ एतराज की बातें वो कर रहा है और हम ठंडे दिल से उसको सुनते हैं। ये क्या हमारा ईमान, हमारे बाप को कोई गाली दे तो क्या गाली देने वाले कि उस गाली को हम ठंडे दिल से सुनेंगे, अरे आज तीन चढ़ा के उसके मुंह पर मुक्का मारेंगे, दांत तोड़ देंगे, और अगर इतनी ताकत नहीं है तो हम वहां से चले जाएंगे, लेकिन हम ये गवारा नहीं करेंगे कि हमारे बाप को कोई गाली दे और वो कान में पहुंचे, लेकिन नऊज़ुबिल्ला अल्लाह रसूल कुरान उनके ऊपर ये सारे एतराज़ात टीवी में आ रहे हैं और इत्मीनान से बाप बेटा पूरा घर बैठ के सुन रहा, कहां गई हमारी ईमानी गैरत, कहां गई, जरा सोचने की, मैं आपको सोचने की दावत देता हूं, ये ऐसी चीजें जब सुनेंगे तो उसका नतीजा क्या निकलेगा, ईमान के मुतालिक दिल में क्या है, गलत ख्यालात पैदा होंगे, अपने गुजराती में कहते भाई मच्छर वो है तो असर वो कहते थे बारियो बंद कर देवानी, अब मच्छरदानी भले हो तो बारियो बंद कर दे, नहीं तो मच्छर जो घर में आपसे तो हुआ नहीं है, तो जहां ये ख्यालात कि हम खुद ये सारी चीजें सुनते हैं अपने दिमाग को खराब कर उसके लिए मौका देते हैं, तो पहली बात तो ये भी है कि अपने आप का ऐसी सारी चीजों से अपने ईमान की हिफाजत, एक तरफ तो हम दुआ करो अल्लाह ईमान के साथ उठावे, ईमान की हम इतनी कदर हैं اور دوسری طرف اس کو بچانے کے لیے ہم کوئی تدبیر کرتے نہیں. یہ ہمارے اعمال میں تضاد ہے, ہماری زبان میں اور ہمارے عمل میں بالکل تضاد ہے. ایک ورودھاباس گجراتی میں کہتے ہیں, ورودھاباس, بولتے ہیں کچھ نہ کرتے ہیں کچھ, اور ایمان ایمان با ایمان, او ایسی بڑی دولت نہیں, میں اولاد کا بھیجیں گے وہاں جہاں ایمان ختم ہوتا ہو, تعلیم کے واسطے مدرسوں میں بھیجنے کے لیے تیار نہیں. تو میں یوں کہتا ہوں کہ ہماری زندگیاں آج کیا ہو گئی, تضاد کا شکار ہو گئی, ورودھاباس کا, بولتے ہیں کچھ کرتے ہیں کچھ. تو بہرحال میں یہ عرض کر رہا تھا کہ یہ وساویس اور خیالات ہیں اپنی جگہ پر, لیکن ان سے بچنے کے لیے اور اپنے آپ کو بچانے کے لیے ایسی چیزوں سے بھی اپنے آپ کو دور رکھنا ضروری ہے. ہمارے اسلاف کے ہاں اس کا بڑا اہتمام تھا, بڑا اہتمام تھا. علامہ شاطبی بہت بڑے عالم گزرے ہیں, اہل علم ان کے نام سے واقف ہیں, ان کی کتاب ہے کتاب الاعتصام, ان کے حوالے سے حضرت مولانا بدر عالم صاحب رحمۃ اللہ علیہ نے ترجمہ السنہ کے مقدمے میں واقعہ لکھا ہے کہ حضرت امام محمد ابن سیرین رحمۃ اللہ علیہ بہت بڑے تابعی ہیں اور خواب کی تعبیر کے امام, بڑے تابعی ہیں. ایک مرتبہ اپنے گھر میں تشریف فرما ہے, کرتا اتارے ہوئے تھے, گھر میں ان کے شاگرد بھی بیٹھے, ایک بدعقیدہ آدمی, گمراہ آدمی, جیسے کوئی قادیانی ہے, کوئی اور ہے اس طرح کا, اب ایک بدعقیدہ آدمی ان کے گھر میں آیا اور کہتا ہے میں آپ کو قرآن کی ایک آیت سنانا چاہتا ہوں اور کچھ نہیں بولوں گا, میری زبان سے قرآن کی آیت کے علاوہ کوئی اور افضل نہیں, آپ خالی سن, تو جا یہاں سے. امام ابن سیرین اس کو کہا تو جا یہاں سے, میں تیری زبان سے قرآن کی آیت سننا نہیں چاہتا. میں کوئی اصرار کر رہا ہوں, میں نے سن لیجیے حضرت نے کہا بھائی بھائی تو جا نہیں جا, میرا کرتا لاؤ میں جاتا ہوں. لوگوں نے کہا بھائی تو ان کو گھر سے نکلنے پر کائی کو مجبور کرتا ہے, وہاں والوں نے اس کو بارہ دھکے دے کر سمجھا بجھا کر وہاں سے نکالا. اس کے جانے کے بعد کسی نے پوچھا حضرت وہ تو یوں خود کہہ رہا تھا کہ خالی قرآن کی ایک آیت آپ کو سناؤں گا اور کچھ ایک لفظ بھی اپنی زبان سے بولوں گا نہیں, کیا حرج تھا اگر آپ سن لیتے؟ تو جواب میں حضرت امام ابن سیرین رحمۃ اللہ علیہ کیا فرماتے ہیں, ایک گمراہ آدمی کی زبان سے قرآن کی آیت سن کر ہو سکتا تھا کہ میرے دل میں اس آیت کے متعلق کوئی شبہ پیدا ہوتا جس کو میں آگے جا کے دور نہیں کر سکتا, اس لیے میں اس کی زبان سے قرآن کی آیت بھی سننا پسند نہیں ہے دوبارہ. اور آج ہم کیا کیا کرتے ہیں, یہ جو قادیانی ہے نا, قادیانی ہیں سب جانتے ہیں, اور اس کا سب سے پہلا اس کا جو خلیفہ ہے حکیم نور الدین بیروی, وہ بڑا حکیم تھا, کشمیر کے راجا کا حکیم تھا, ہمارے سلسلے میں ہمارے بزرگوں میں بڑے حضرت رائے پوری شاہ عبد الرحیم صاحب رائے پوری رحمۃ اللہ علیہ ان کے شیخ تھے عبد الرحیم, وہ ہمارے حضرت مفتی صاحب نور اللہ عمر قدو فرمایا کرتے تھے کہ وہ امی تھے, پڑھے لکھے نہیں تھے لیکن بڑے صاحب نسبت تھے, ان کو کشف بہت آتا. ایک مرتبہ بیمار ہوئے تو ان کے علاج کے لیے یہ آیا, بات راجا نہیں بھیجا تھا ویسے آیا, علاج کیا حضرت نے اس, وہ صاحب کشف تھے, کہا بھائی تمہارے یہاں کوئی جگہ ہے گرداسپور؟ کہاں ہے؟ کہا وہاں کوئی بستی ہے قادیان نام کی؟ کہاں, کسی نے وہاں نبوت کا دعویٰ کیا؟ کہا نہیں کیا, ابھی اس وقت تک قادیانی نے نبوت کا دعویٰ نہیں کیا, کیا کہ نہیں کیا؟ تو کہا وہاں ایک آدمی نبوت کا دعویٰ کرے گا اور لوہے محفوظ میں میں دیکھ رہا ہوں کہ تم اس کے سب سے پہلے خلیفہ ہو اور تمہارے اندر ایک بیماری ہے, وہ ہے بحث کرنے کی. جب تم سنو گے کہ اس نے نبوت کا دعویٰ کیا, وہ تو بہت بڑا عالم تھا یہ حکیم نور الدین, کہا تم سب سنو گے کہ اس نے نبوت کا دعویٰ کیا ہے تو تم اس کے ساتھ بحث کرنے کے لیے جاؤ گے اور اسی میں پھر تم شکار ہو جاؤ گے. باہو بھائی لوہے محفوظی میں لکھا تھا تو وہ تو ہم نے بتلا دیا, اب تم جو جانو وہی ہوا, گیا اور بحث کرنے کے لیے گیا اور پھر اس کو اس پر ایمان لیا اور سب سے پہلا خلیفہ اس کا بنا. تو حالانکہ وہ تو بڑا عالم تھا کہنے کا حاصل یہ ہے کہ ایسے لوگ جو اس طرح کی باتیں, اگر آپ کے پاس ان باتوں کو صحیح طریقے سے کرنے کی صلاحیت نہیں ہے تو اس میں بھی پڑھنے کی ضرورت نہیں, اپنے آپ کو بچاؤ. بارہ, پہلی بات تو یہ ہے کہ ایمانیات سے متعلق ایسے وساویس خیالات اگر آتے ہیں دل میں, لیکن ان خیالات کی وجہ سے ایمان اپنی جگہ سے ٹلتا نہیں ہے, اس سے پریشان ہونے کی ضرورت نہیں, بلکہ آپ کا ان وساویس اور خیالات کی وجہ سے جو ہے غمگین ہونا اور رنجیدہ ہونا یہ خود دلیل ہے کہ ایمان. یہ تو پہلی قسم ہوئی. دوسری قسم ان خیالات اور وساویس کی جس سے دیندار طبقہ گزرتا ہے وہ ہے گناہ کے کاموں کے خیالات. کسی کے دل میں خیال آیا شراب پی لوں, کسی کے دل میں خیال آیا چوری کر لوں, کسی کے دل میں خیال آیا کوئی حسین عورت مل جائے تو ذرا اپنی حاجت اس سے پوری کر لوں, عورتیں جا رہی ذرا اس کو ایک نگاہ دیکھ لوں, لذت اٹھا لوں, تو یہ گناہ کے کاموں کے خیالات. یہ ان کی وجہ سے بھی آدمی کیا ہوتا ہے, پریشان ہوتا ہے. یہ وساویس, یہ خیالات, تو اس کے متعلق نبی کریم صلی اللہ علیہ وسلم نے بتلا دیا کہ ان اللہ تجاوز عن امت, کہ بھئی گناہ کے کام کا خیال آیا لیکن آپ نے اس پر عمل نہیں کیا, اس کی طرف دھیان نہیں دیا. آپ کا دل کہتا ہے فلانی عورت کے ساتھ زنا کرو, خیال آیا لیکن آپ اپنے آپ کو اس سے, اپنے اس خیال کا, اپنے اس وسوسے کا آپ مقابلہ کرتے ہیں, اور مقابلہ کر کے اپنے آپ کو اس گناہ کے کام سے بچا رہے ہیں. تو گناہ تو نہیں بلکہ آپ الٹی آپ کو کیا ملے گی, نیکی ملے گی کہ آپ نے مجاہدہ کیا, ایک گناہ کی رغبت پیدا ہوئی تھی اس کا مقابلہ کر کے آپ نے اپنے آپ کو بچایا. تو خالی آدمی جب تک کہ گناہ کا کام نہیں کرے, یا اگر وہ بولنے سے تعلق رکھے, آپ کے دل میں خیال آئے فلانے کی غیبت کرو, آپ کے دل میں خیال آئے فلانے پر تہمت لگاؤ, تو وہ ایسا ہے, خیال تو آیا لیکن آپ نے اس کے اوپر عمل نہیں کیا. تو جب آپ نے عمل نہیں کیا تو ان خیالات کے آنے کی وجہ سے آپ کے نامہ اعمال کے اندر کوئی گناہ لکھا نہیں جائے گا. اسی کو حضور نے فرمایا معلوم تعمل بھی ہے ہوتا تکلم. حضرت تھانوی رحمتہ اللہ علیہ فرماتے ہیں کہ بھائی دیکھو سارے تصوف کا خلاصہ کیا ہے, کوئی نیکی کا کام کرنے جیسا ہے تو, اور آپ کی طبیعت اس کے کرنے کے لیے آمادہ نہیں ہے, تو آپ اپنی طبیعت کا مقابلہ کریں, ہمت کر کے اس نیکی کے کام کو کریں. نماز کا وقت آیا, فجر کی اذان سنی, اب فجر کی نماز پڑھنی ہے, لیکن سستی کی وجہ سے آپ کی طبیعت اس کے لیے تیار نہیں ہے, آپ ہمت سے کام لے کر اپنی اس سستی کا مقابلہ کر کے بستر میں سے, لحاف میں سے اپنے آپ کو نکال کر مسجد میں آئے اور پڑھ لی نماز. جو کام کرنے کا ہے طبیعت آمادہ نہیں تھی, طبیعت کا مقابلہ کر کے وہ کر لیا. جو کام بچنے کا ہے طبیعت چاہتی تھی, اور عورتیں جا رہی ہے طبیعت کہہ رہی ہے دیکھو, کوئی اجنبی عورت جس سے زنا کا موقع ہے طبیعت کہتی ہے کہ زنا کرو, لیکن آپ اس کا مقابلہ, اپنے نفس کا مقابلہ کر کے اپنے آپ کو زنا سے بچا لیں. یہ ہے خلاصہ تصوف کا. تو کہنے کا حاصل یہ ہے کہ گناہ کے کاموں کا خیال آیا لیکن آپ نے کیا نہیں, بولنے سے تعلق رکھنے والی چیز ہے اس کا خیال آیا لیکن آپ نے اپنی زبان سے بولا نہیں, ہمت سے کام لے کر روک دیا اپنے آپ کو. تو نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں اس پر اللہ کے یہاں کوئی گرفت اور پکڑ نہیں ہوگی, بلکہ آپ نے اپنے نفس کا مقابلہ کر کے اپنے آپ کو جو روکا نا, اور اس روکنے پر آپ نے جو مشقت اور تکلیف اٹھائی, مجاہدہ کیا, اس پر آپ کو کیا ملے گا, ثواب ملے گا. اسی کو حضرت ابو ہریرہ کی روایت میں کہ میری امت کے اندر گویا اللہ دل میں ایسے خیالات جب تک کہ عمل نہیں کرے گی, زبان سے نہیں بولے گی, وہاں تک اللہ تعالیٰ نے اس کو کیا کر دیا, معاف کر دیا. بعض مرتبہ ایسا ہوتا ہے کہ ایسے خیالات آتے ہیں اور اس کی وجہ سے روکتا بھی ہے آدمی, اپنا آپ کو روک بھی لیتا ہے, لیکن روکنے کے بعد بھی غم کی کیفیت اس کی طبیعت پر رہتی ہے. آدمی بعض مرتبہ یہ سوچتا ہے مجھے سب خیالات, اب ہم ان کو کہیں گے بھائی جب تم نے کام نہیں کیا تو آپ کو کوئی گناہ, تو بھی وہ کہے گا کیونکہ ایسی تدبیر بتاؤ نا کہ خیال آویز نہیں. وہ ہم سے یوں کہتے ہیں خیال آویز نہیں. تو یہ آدمی کی ایک نیک آدمی کی سوچ تو یہی ہوتی ہے کہ بھائی اس کی بھی ضرورت, یہ کہے کو آو اس کا پہلے سے ہی بند کرو نا رستہ, ایسی کوئی تدبیر ہے کہ نہیں. تو نبی کریم صلی اللہ علیہ وسلم نے اس کا بھی یہ بتایا, کیا بڑا عمدہ, کہ بھائی ان خیالات کے آنے پر پریشان ہونے کی ضرورت, یہ کیوں آیا. دراصل جیسا کہ ابھی میں نے بتایا یہ خیال کائے کے لیے آیا تھا, شیطان کے آپ کے دل میں کانا پھوسی کرنے کی وجہ سے. تو یہ شیطانی تو سارے گناہ کرواتا ہے. تو حضرت ابن عباس کی روایت ہے, ایک آدمی نے آ کر کے نبی کریم صلی اللہ علیہ وسلم سے عرض کیا کہ میرے دل میں دل میں باتیں ہوتی ہے, میرا دل کہتا ہے یہ کرو, فلانی عورت کے ساتھ زنا کرو. مان لو ایک مثال دیتا ہوں, حدیث میں یہ لفظ نہیں آیا, خالی وہاں تو انی احدث نفسی بالشیء, میں اپنے جی سے کچھ باتیں کرتا ہوں اور وہ باتیں ایسی ہوتی ہے کہ میں جل کر کوئلہ بن جانا پسند کرتا ہوں, لیکن ان باتوں کو اپنی زبان پر لانا مجھے گوارا نہیں. ہم اور آپ دینداری کا لبادہ اوڑے ہوئے ہیں, ہے نا, ہمارے دلوں میں بھی تو برے خیالات آتے ہیں. ایسا تو نہیں کہ میں اور پاک ہوں اور آپ پاک ہیں, اور میرے دل میں بھی خیال آئے گا کہ زنا کر لوں کسی عورت سے. اب کیا میں اپنے اس خیال کو کسی کے سامنے بیان کروں گا؟ میں آپ کو آج دوپہر کو ایسا خیال آیا, میں آپ کے مجمع میں یار آج دوپہر کو میں سویا ہوا تھا تو مجھے یوں خیال آیا, میرا جی مجھے یوں کہے گا کہ تم مر کے جل جاؤ لیکن بول لیو مت, ہے نا. کیوں؟ میں اس کو اپنے لیے بہت بڑا عیب سمجھتا ہوں, گویا یہ میری عزت کا سوال ہے. اس میں ہر دن ایک مثال سے سمجھا رہا ہوں میں آپ, ہر دیندار آدمی کا یہ حال کہ ہر ایک کے دل میں گناہوں کے بہت سے خیالات آتے ہیں اور وہ ایسے ہوتے ہیں کہ کسی کے سامنے ان خیالات کا ظاہر کرنا اس کے مقابلے میں کوئلہ بن جانا اس کو آسان معلوم ہے. کسی کا سامنے, اپنی بیوی کے سامنے بھی شوہر وہ خیال ظاہر کر سکے گا نہیں, اپنے لنگوٹیے دوست کے سامنے سارے راز اس کو معلوم ہے آپ کے دھندے کے, لیکن اس دھندے کا راز آپ کہیں گے نہیں کہ آج میرے دل میں یوں خیال آیا. نہیں, آپ یوں سمجھتے ہیں اس کے سامنے کہوں گا تو یہ سوچے گا لے یار یہ تو پہلی سب میں نماز پڑھتا نہیں, اس کا اندر دل میں کیسے برے برے خیال, یہ تو یوں ہی خود سوچتا ہے. تو حضور حضرت ابن عباس فرماتے ہیں ایک آدمی نے آ کر حضور سے یہ کہا, یہ سن کر حضور نے کیا فرمایا, الحمدللہ الذی رد امرہ الی الوسوسۃ, تمام تعریف اس اللہ کے لیے جس نے اس کا معاملہ وسوسے تک کیا کر دیا, محدود کر دیا, وسوسے تک گویا سیمت کر دیا یا وہاں تک وہیں تک رہنے دیا. یعنی کیا؟ دیکھو میں نے کہا کہ گناہ کے یہ کون ڈالتا ہے, شیطان. اصل شیطان آیا تھا حملہ کر کے اور اس کو زنا میں مبتلا کرنا چاہتا تھا, کائم ہے کہ فلانی عورت کے ساتھ زنا کرو, تبھی تو اس کے دل میں یہ خیال آیا کائی کا, زنا کا. لیکن اس خیال کے باوجود اس نے اپنے آپ کو کیا کیا, اس سے بچایا بچایا. اب بچانے کے بعد بھی اس کے دل میں غم ہے کہ ایسا خیال کیوں آیا, تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ بھائی شیطان تو آیا تھا تم کو اس عورت کے ساتھ زنا میں مبتلا کرنے کے لیے, لیکن وہ اپنی تدبیر میں کامیاب, اس کا معاملہ کہاں تک ختم ہو گیا, خالی وسوسے تک. جیسے آپ کا کوئی دشمن ہو آپ کو مار ڈالنے کے لیے ریولور لے کر آیا اور آپ پر ریولور چلائی بھی, لیکن گولی ادھر سینے میں لگنے کے بجائے یہاں لگی, کہاں لگی, मोड़े पर लगी ने जरा सी जो है ये करके जख्म करके निकल गई। आप अस्पताल में दाखिल हैं, लोग आकर के पूछते बोल सकते, अरे भाई क्या हुआ? अल्लाह का शुक्र है खाली ये गोली यहां लगी। भाई गोली लगने पर अल्लाह का शुक्र अदा करते? हाँ शुक्र इसलिए अदा करते हैं कि जान बच गई, वो तो मारने आया था। जैसे एक्सीडेंट किसी का हुआ हो गाड़ी का, और एक्सीडेंट ऐसा था कि लोग गाड़ी को देखते हैं तो कि भाई इस गाड़ी में जितने भी होंगे कोई बचा नहीं होगा, लेकिन ना अस्पताल में गए तो सब बचे, वो सब अल्लाह का शुक्र अदा कर रहे हैं। अरे भाई तुमको ये पट्टे लगे हुए हैं, ऑपरेशन हो रहा है तो भी अल्लाह का शुक्र, शुक्र इसलिए अदा कर रहे हैं कि जान बच गई। तो ऐसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अल्लाह का शुक्र है कि इसका मामला वसवसे तक रहा। शैतान तो इसके पास जिना करवाने के लिए आया था, लेकिन जिना करवा नहीं सका, खाली दिल में वसवसा डाल के गया। अब ऐसे वसवसे पर तो गमगीन होने के बजाय खुशी अल्लाह का शुक्र ही तो अदा करना चाहिए कि नहीं? मैंने कहा वो जहां वो बच गया तो शुक्र ही अदा करेगा, अल्लाह का शुक्र है मर तो, अरे जान बच गई। ऐसे यहां पर अल्लाह का शुक्र है कि जिना में मुब्तला होने की नौबत नहीं आई, खाली मामला रहा कहां तक? वसवसे तक। तो गया शैतान के हमलों की निस्बत, ये जो होती है ना कैफियत, वो तो वो अपने हमले में कमी करता नहीं है, वो तो बड़े हौसले लेकर आता है, लेकिन अल्लाह बंदे जो होते हैं उन पर उसके हमलों की तासीर अलग अलग होती है। हर चीज का अपना एक ये होता है, लेकिन जिन लोगों के ऊपर उसका असर पड़ता है अलग अलग। जैसे दोपहर के वक्त सूरत सख्त गर्मी का जमाना हो, धूप पड़ेगी तो इस पड़ने वाली धूप के असरात मुख्तलिफ होते हैं। यही धूप दोपहर के वक्त सख्त धूप पीतल के पतरे के ऊपर पड़ेगी तो क्या होगा? एकदम इतना गर्म कि अगर हाथ लगाओगे तो हाथ जल जाएगी। लोहे के पतरे पर तो जरा उससे कुछ कम, पत्थर के ऊपर तो और कम है ना, लकड़ी के ऊपर तो और कम, मिट्टी के ढेले पर तो, और सब्ज घास जो आपके लाउंज में है उस पर भी वो धूप पड़ रही है, लेकिन उस पर वो भी गर्म तो होती है, लेकिन ऐसी नहीं कि आपका हाथ जले, जरा आपका मामूली सा हाथ। और एक पत्थर वो भी है जहां आप हरम में जाते हैं और तवाफ करते हैं, पत्थर ही है उस पर भी वो धूप पड़ती है, लेकिन वहां कुछ भी असर नहीं, ठंडा का ठंडा। तो शैतान का ये हमला एक ही तरह का हमला सब पर होता है, लेकिन जैसे जैसे लोग वैसा उसका असर, समझा? तो अपने आप को वो ठंडा पत्थर बनाने की जरूरत है, मेहनत उसके लिए करनी पड़ेगी, मेहनत करोगे तो फिर उसके हमले का असर नहीं होगा। खैर तो बहरहाल ये जो मैं ये अर्ज कर रहा था कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तक उस गुनाह के ख्याल पर अमल नहीं होगा वहां तक आपके नामे आमाल में गुनाह लिखा नहीं जाएगा। इसलिए अलबत्ता ऐसे ख्याल भी क्यों आवे, इन ख्यालात से वो भाई जिना का ख्याल क्यों आए, तो उससे बचने की, जैसे मैंने वो ईमानियात के मुताबिक आप बाजार में जाकर के अपनी आंखों के ऊपर जो शरीयत ने हुक्म दिया है कुल लिल मुमिनीन यगुद्दू मिन अफसारी वयाफजू फुरूजहुम, ये नबी आप ईमान वालों को कह दीजिए कि अपनी निगाहों को नीचा रखें और अपनी शर्मगाह की हिफाजत करें। हम निगाहों को तो खुला छोड़ देते हैं, जाने वाली हर एक को बराबर गौर से देख रहे हैं, और फिर यही सब दिल में रखी हुई तस्वीरें रात को बिस्तर पर आकर के आपको बेचैन कर रही हैं, और आप बेचैनी महसूस कर रहे हैं, और फिर दूसरों को इल्जाम देते हैं, भाई काहे ना आप, काहे को आपने ये खिड़की खुली रखी, तब तो मच्छर आए ना काट गए। मैंने कहा था आपको पहले इस खिड़की को बंद करो ताकि मच्छरों को आने का मौका न मिले। हजरत थानी रहमतुल्लाह अलैह से एक आदमी ने, हजरत ने फरमाया भाई बदनिगाही से बचो, आंखें नीचे रखो। अजनबी औरत को ने कहा हजरत जब कोई औरत गुजरती है तो दिल बेचैन हो जाता, पता नहीं कैसी हसीन होगी, जरा देखता दूं कहीं हसरत न रह जाए, इसलिए बेचैन होकर गया उसको देखता हूं। हजरत ने फरमाया अच्छा भाई अगर देख लिया तो देखने के बाद उसका असर कितनी देर तक रहता है। तो कहा 2-3 दिन तक तो जाती नहीं दिल में से वो 72 घंटे। कितना? 72 घंटे। और कहा तू न देखे तो भी दिल तो बेचैन होता ही ना, अभी जैसे उसने फरियाद की थी वो कितनी? 2-3 मिनट। तो कहा ये 2-3 मिनट की तकलीफ उठा लेना आसान है, 72 घंटे की तकलीफ की उठा। यानी ये जो हसरत पैदा हुई पैदा होने दो, उस पर भी अल्लाह ताला क्या देंगे आपको। और वो जो हसरत पैदा होगी ना वो खुजली वाली है। कौन सी है? खुजाओगे तो जरा राहत तो ये मजा तो आता है, लेकिन फिर देखो कैसी जलन होती है। तो ऐसे आदमी यूं समझता है कि मैं अजनबी औरत को देख लूंगा तो तसल्ली हो जाए, तसल्ली नहीं, ये तो आग है। आग आप भड़का रहे हैं, जितना बढ़ाओगे उतनी बढ़ेगी, कम नहीं होने वाली। तो बहरहाल एक गुनाहों से अपने आप को बचाना नहायत जरूरी है। ये तो 2 किस्में हो गई, अब 10 बज गए हैं। इंशाल्लाह अल्लाह कभी मौका मुलाकात कराएंगे तो देखेंगे बात। एक तीसरी किस्म है वसवसे की, जो गुनाह का तो नहीं है मगर नेकी के कामों के दौरान आता है। नमाज के लिए नियत बांधी, पहुंच गए दुकान पर, पहुंच गए गाड़ी लेके फेरी पर, तो गाड़ी लेके फेरी पे जाना गुनाह का काम नहीं है। लेकिन ये आया ख्याल कब? नमाज के अंदर। कुरान की तिलावत के लिए कुरान खोला, पढ़ने के लिए बैठे और पहुंच गए अपनी बीवी के साथ बातचीत करने के लिए, ध्यान वहां चला गया, तो जो ख्याल आया है वो गुनाह का नहीं है, लेकिन आया है बेमौका। कहां? इबादत के दौरान। उससे भी आदमी को क्या होती है? तकलीफ होती है। उसके मुताबिक हमारे बुजुर्गों ने लिखा है, उसका असल इलाज तो ये है कि आप जिस इबादत को अदा कर रहे हैं उस इबादत को पूरी तवज्जो से अदा कीजिए। कोई भी काम करने के लिए आदमी का जहन उसकी तरफ अपनी पूरी ये करता है। एक आदमी क्रिकेट का शौकीन, पागल है क्रिकेट के ऊपर, एकदम धुन है। अब अखबार के अंदर क्रिकेट की किसी मैच की खबर और जब पढ़ेगा ना, तो आप बताइए कि उस खबर पढ़ने के दौरान कोई दूसरा ख्याल उसके दिल में आ सकता है? अरे कोई उसको यूं हिलाएगा ना तो अभी वो देखेगा भी, वो देख यूं हाथ से तो उसको यूं करेगा लेकिन उसकी निगाह यहां नहीं, दो पकड़ पकड़ के हिला रहे लेकिन वो इधर से हटने का नाम नहीं लेता। इतना ध्यान है या नहीं है? क्यों? इसलिए कि किसी चीज को पढ़ने के लिए दिमाग की जितनी ताकत लगाने की 100% ये लगा रहा है, दिल और दिमाग को टाइम है इस काम में, इसलिए अब उसका ध्यान दूसरी किसी चीज की तरफ जाता नहीं। अब हम जब कुरान पढ़ने के लिए बैठते हैं ना, तो कुरान पढ़ने के लिए भी पढ़ने के लिए जितना ध्यान लगाना चाहिए 100% अंदर लगाते नहीं है, 50% लगाया, 20% लगाया। तो 50% जो लगाया तो वो जो बचा कौन सा 50 या 20 लगाया तो 80% जो बच गया वो तो अपनी जगह तलाश करेगा ना। पाइप में से पानी जा रहा है, अगर पाइप में सुराख होगा तो बाहर निकलेगा, नहीं तो पूरा पुनर्मेसन आएगा। तो कहने का हासिल यह है कि हमें नमाज के अंदर अपना ध्यान लगाकर नमाज पढ़ने के लिए जो मेहनत करनी थी वो मेहनत हमने की नहीं। नमाज के साथ अभी हमने इतना ताल्लुक पैदा नहीं किया, नमाज के साथ हमें इतनी मोहब्बत अभी हुई नहीं। एक वो नमाज थी जो आप फजाइल नमाज में सुनते हैं, हजरत अब्दुल्लाह इब्ने जुबैर रजी अल्लाह तआला अन्हुमा नमाज पढ़ रहे थे और उनका एक बच्चा पास में था, सांप गिरा या दीवार गिरी उनको पता भी नहीं। नमाज के फारिग होने के बाद का कुछ शोर सुन रहा, उनकी बीवी ने कहा शोर, बच्चे की मौत में कोई कमी नहीं रहेगी आप का। तो क्या अल्लाह की बंदी नमाज में था, नमाज में भी अगर उधर ध्यान जाता तो नमाज क्या हुई? ये थी उनकी नमाज और एक हमारी नमाज है, कि मक्खी आके बैठती है तो भी जो है हमको चैन आता नहीं। कहने का हासिल यह है कि मेहनतें करो, मेहनत किए बगैर मुफ्त में कोई चीज भी दुनिया में मिलती। कुरान की तिलावत के लिए, अल्लाह की जितनी भी इबादत, तस्बीह के लिए, इसके लिए हमें लगातार, आज तक हमने कोई मेहनत नहीं की। जिंदगियां गुजर गई, 50 साल से नमाज पढ़ रहे हैं, 60 साल से नमाज पढ़ रहे हैं, 70 साल से नमाज पढ़ रहे हैं, लेकिन अगर कल को कयामत में अल्लाह ताला ये सवाल कर ले, एक सद्दा ऐसा पेश करो जो पूरे दिल की तवज्जो के साथ तुमने किया हो, तो क्या हम इस पोजीशन में हैं कि ऐसा सद्दा पेश करें? हमारे यहां मदरसों में एक किताब पढ़ाई जाती है, पंदनामा। उसमें एक बड़ी प्यारी मुनाजात है शुरू के अंदर, तो उसमें एक शेर शेख फरीदुद्दीन अत्तार रहमतुल्लाह अलैह का है, बेगुनाह न गुदश्त बरनम बरमन साते बा हुजूरे दिल न करदम ताते। ए अल्लाह, कोई गरी गुनाह के बगैर मेरे ऊपर से गुजरी नहीं, और ए अल्लाह दिल की हुजूरी के साथ आज तक कोई इबादत मैंने की, आज तक कोई इबादत हमने दिल की हुजूरी के साथ की भी नहीं और उस पर अफसोस भी नहीं है। बड़ा अफसोस तो इसका है, वाय नाकामी मताए कारवां जाता रहा, कारवां के दिल से एहसासे जिया जाते। एक काफिला लूट जावे, किसी का घर जल जावे और उसको घर जलने का एहसास भी ना हो, तो ऐसा हमारा हाल है। ये सारी दौलतों से हम महरूम हैं और हम महरूम हैं ऐसा ख्याल भी हमारे अंदर है, ये उससे डबल महरूमी की बात है कि उसके लिए कोई मेहनत जो करनी चाहिए नहीं करते। तो भाई ये दीन इतना सस्ता नहीं है, जरा उसके लिए हम, आप दुनिया के लिए जितनी मेहनतें करते हैं उससे आधी और पाव भी करोगे तो अल्लाह ताला अता फरमाएगा। वहां तो बड़ा बड़ा ये जरूरत है कि हम इसके लिए अपने आप को फारिग करें। हम तो यूं चाहते हैं कि बैठे बिठाए सब मिल जाए, अल्लाह ताला हम सबको इसकी तौफीक दे। जाओ, निकलो, जमात में निकलो, अल्लाह के नेक बंदों की सोहबतें हासिल करो। ये चीज वो है जो अल्लाह के नेक बंदों की सोहबत से भी क्या होती है, असल तो हासिल होती है, और वो वहां मिल जाती है आपको। अल्लाह ताला हम सबको इसकी तौफीक अता फरमाए।